आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Love.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा दोस्रो समुएल 15 र 16 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ अब्सालोम दाउदको विरूद्धमा विद्रोह गर्छन्। दाउदले आफ्नो भयानक पाप गरिसकेपछि पत्ता लगाए कि उस कहाँ समस्या र कष्टहरू आए। जुन तरिकामा उसले पाप गरेथे, उसका परिवारका सदस्यहरूले पनि त्यस्तै किसिमका पाप गरे र दाउद यसको प्रभावबाट मुक्त भइसकेका छैनन्। परमेश्वरले उसलाई वास्तवमा ताड़ना दिनुभयो, इन्साफ गर्नुभयो। यस 15 अध्यायमा हामी देख्छौ अब्सालोमले दाउदको विरूद्ध विद्रोहको अगुवाई गर्छन्। अति नै चलाक तरिकामा अब्सालोम इसरायलका सन्तानहरूको हृदयहरू चोर्न आरम्भको आकर्षक जवान केटा थिए। सम्भव धेरै क्षेत्रमा दाउद जस्तै यो स्पष्ट छ कि तिनी सिंहासनको उत्तराधिकारी हुन्। मतलब दाउद चाहन्थे कि आफू पछि सिंहासनमा तिनी नै आएको। अहिले हामी देख्छौ कि अब्सालोम यरूसलेममा वापस फर्किसकेका छन् र त्यहाँ छन् र त्यहाँबाट दाउदको सिंहासन ढलाउन गोप्य रूपमा षड्यन्त्र गर्न आरम्भ गरिरहेका छन्। यो कातर डर छेर वा डरपोक काम हो। तापनि यो दाउदले आफ्नो पूर्व पापको अगाडिका पापको फल काट्न आरम्भ गरिरहेका छन्। वास्तवमा भयानक क्रान्ति आरम्भ हुनेछ जुनले गर्दा यरूसलेमबाट दाउद भाग्नु पर्नेछ। दोस्रो समुएल 15 अध्याय 1 र 2 पदमा भनिएको छ, त्यसपछि अब्सालोमले आफ्नो निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अघि अघि दगुनलाई 50 जना मानिसहरू लिए। तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिन गर्थे अनि कुनै मानिस राजा कहाँ इन्साफ माग्न आउँदा अब्सालोमले त्यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्थे। हजुर, म इसरायलको फलानु कुलको हुँ भनी जब तिनले जवाब पाउँथे, अब्सालोम सहरको व्यस्त ढोकामा बस्थे र जब मानिसहरू मुद्दाहरू लिएर न्याय पाउनलाई ढोकाबाट भएर आउँथे, उसले तिनीहरूका कुराहरूलाई अति नै सहानुभूतिपूर्व सुनिदिन्थे। अनि तिम्रो 4 पदमा भनिएको छ, तब अब्सालोमले त्यसलाई भन्थे, तिम्रो मुद्दा त ठिकै रहेछ, तर तिम्रो मुद्दा सुन्ने राजाको कुनै प्रतिनिधि नै छैन। अनि अब्सालोमले अझै यसो भनी भन्थे, यदि म यस देशमा न्यायाधीश नियुक्त भएको भए यस्तो मुद्दा ल्याउने हरेक मानिसको ठिक इन्साफ गरिदिने मेरो कर्तव्य हुने थियो। अब्सालोम खराब केटा थिए तर असल राजनीतिज्ञ। तिनी चलाक, धूर्त र छट्टु थिए। 5 र 6 पदमा भनिएको छ, जब कुनै मानिस तिनलाई साष्टाङ दण्डवत गर्नलाई आउँथ्यो, तब अब्सालोमले आफ्नो हात पसारेर त्यसलाई समाति अंगालो हालेर मोही गर्थे। राजाका इन्साफ माग्ने हरेकसँग यस्तै व्यवहार गरेर अब्सालोमले इसरायलीहरूको प्यार आफूतिर खिचे। अब्सालोम खास राजनीतिज्ञ थिए, होइन र? आज यही नै तरिकामा धेरै राजनीतिज्ञहरू निर्वाचित हुन्छन्, चुनावमा जित्छन्। तिनीहरूसँग विशेष गरेर चुनावको बेला चिप्लो लगाउने योग्यता भन्दा अरू केही योग्यता हुँदैन। अनि त्यहाँ धेरै प्रचारकहरू अगुवाहरू पनि यस्तै विधि आज प्रयोग गर्छन्। तिनीहरू प्रचार गर्न सक्दैनन् र तिनीहरू सिकाउन सक्दैनन्, तर निश्चय नै घिउ दल्न सक्छन्। अनि त्यही नै कुराले हामीलाई आकर्षित गर्दछ। जहाँसम्म परमेश्वरको वचनबाट म भन्न सक्छु, त्यही नै तरिकामा ख्रिष्ट विरोधी शक्तिमा र अधिकारमा आउनेछ। त्यो महान चिप्लो लगाउने घिउ दल्ने व्यक्ति हुनेछन्, जस्तो कि संसारले कहिले पनि देखेका छैनन्। अब्सालोम असल घिउ दल्ने व्यक्ति थिए र तिनी मूल ढोकामा उभिएर भन्थे, ओ यदि म न्यायकर्ता भए तिमीहरूले उचित न्याय पाउने थियो। त्यस्तो किसिमको कथनको अपिलको तपाईँ बुझ्न सक्नुहुन्छ। अब्सालोम भनिरहेका थिए, यदि तिमीहरूले मलाई निर्वाचित गर्यौ भने, यदि तिमीहरूले मलाई यस कार्यभारको निम्ति मत दियौ भने, म सबै वैदेशिक र घरेलु मामलाहरूलाई रेखदेख गर्न सक्नेछु, ठिकठाक गर्न सक्नेछु। त्यही नै आज राजनीतिज्ञहरू हामीलाई भन्छन्, अभाग्यवश हामी तिनीहरूको कुराहरू सुन्छौ र तिनीहरूलाई विश्वास गर्छौं र तिनीहरूको निम्ति भोट दिन्छौं। त्यसपछि जब तिनीहरू निर्वाचित भएर आफ्नो स्थानमा पुग्छन् तिनीहरूले वास्ता गर्दैनन्। जुन प्रतिज्ञा गरेका छन् त्यसको पूरा गर्दैनन्। दाउद निश्चय नै आफ्नो पिता दाउदको विरूद्ध विद्रोहको लागि तयार गरिरहेका छन्। यो दाउदको परिवारभित्रकै विद्रोह भयानक कुरा हो। 7 र 8 पदमा भनिएको छ, 4 वर्षपछि अब्सलोमले राजालाई भने, परमप्रभुको निम्ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्छु, किनभने म आरामको गसुरमा हुँदा मैले यो भाकल गरेको थिएँ। यदि परमप्रभुले मलाई यरूसलेममा ल्याउनु भयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु। मित्र, हामीलाई थाहा छैन उसले वास्तवमा भाकल गरेका थिए या थिएनन्, तर निश्चय नै त्यहाँ भाकल पूरा गर्नलाई गएको हामी देख्दैनौ। बरू तिनको मनमा अर्कै योजना थियो। 9 र 10 पदमा भनिएको छ, राजाले जवाब दिए, शान्तिसित जाऊ। तब तिनी हेब्रोनमा गए। तब अब्सालोमले इसरायलका सबै कुलहरूमा यसो भनेर गुप्त समाचारहरू समाचार बाहकहरूलाई पठाए, तुरहैको स्वर सुन्ने बित्तिकै तिमीहरूले भन, अब्सालोम हेब्रोनमा राजा हुनुभयो। तपाईलाई यादै होला, हेब्रोनबाट नै दाउदले आफ्नो राज्यको आरम्भ गरेथे। तिनी यहुदामाथि 7.5 वर्षसम्म हेब्रोनबाट शासन गरे। निश्चय नै अब्सालोम हेब्रोनमा आफ्ना भाकल पूरा गर्न आएका थिएनन्, बरू त्यहाँ आफ्नो विद्रोहको आरम्भ गर्न गएथे। 11 पदमा भनिएको छ, 200 जना मानिसहरू यरूसलेमबाट अब्सालोमको साथ गएका थिए। तिनीहरूले निम्तो पाएका थिए र यस कुराको केही थाहा नपाई तिनीहरू अजानमा गए। यी मानिसहरू अब्सालोमसँग गएथे, तर तिनीहरूले थाहा पाएका थिएनन् कि विद्रोह दाउदको विरूद्धमा तयार गरिएको थियो। अनि 12 पदमा भनिएको छ, अब्सालोमले बलिदान चढ़ाइरहँदा गिलो सहरबाट दाउदका सल्लाहकार गिलोनी अहितोपेल पनि बोलाई पठाइए। यो षड्यन्त्र खुब प्रबल हुँदै गयो र अब्सालोमतर्फ लागेका मानिसहरूको संख्या पनि बढ्दै गयो। मित्र, यो विद्रोहले गतिवेग लिन्छ र धेरै मानिसहरूले यस विद्रोहमा अब्सालोमलाई सहायता दिन्छन्। उसको पक्षमा धेरै मानिसहरूलाई ल्याउन सफल भए। अरू त के, दाउदको प्रमुख सल्लाहकार अहितोपेल पनि अब्सालोमको पक्षतिर लागे। यो विद्रोह यति उग्र भयो कि दाउद यरूसलेमबाट भाग्नु पर्यो। 13 र 14 पदमा भनिएको छ, एकजना सन्देश भाग आएर दाउदलाई भन्यो, इसरायलका मानिसहरूको मत त अब्सालोमतिर छ। तब दाउदले आफूसित यरूसलेममा भएका अधिकारीहरूलाई भने, हामी झट्टै भाग्नुपर्छ, नत्र त हामी कोही पनि अब्सालोमको हातबाट उम्कन पाउने छैनौ। हामी तुरन्तै भाग्नुपर्छ, नत्र त त्यो हामी माथि आइलाग्नेछ र शहरमा भएको कसैलाई पनि दया नदेखाएर त्यसले हामी माथि विपत्ति ल्याउनेछ। दाउद यरूसलेमबाट भाग्न लागेका छन्। प्रश्न उठ्छ, किन दाउद भागे? दाउदले यरूसलेम शहरलाई औधी प्रेम गर्थे, किन त्यस शहरमै अडिग भएर रहेनन्? मलाई पूर्ण विश्वास छ दाउदले थाहा पाए कि परमेश्वरले उसलाई आफ्नो पापको निम्ति इन्साफ गरिरहनु भएको छ। म जान्दछु यो मैले भनेको कथन 2 सामुएल 15:25-26 आधारमा बिल्कुल सत्य छ, जहाँ हामीलाई भनेको छ 2 सामुएल 15:25 पदमा, तब राजाले सादुकलाई भने, परमेश्वरको सन्दुक शहरमा फर्काएर लैजाऊ, यदि परमप्रभुको निगा ममाथि रहे भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र म सन्दुकलाई र उहाँको वासस्थानलाई फेरि देख्न पाउनेछु। यदि उहाँले मसँग प्रसन्न हुनुहुन्न भनी भन्नुभयो भने म यहाँ छु, उहाँले मलाई जे गर्न चाहनुहुन्छ सो मसँग गरून्। मित्र, दाउले थाहा पाए कि जुन घटना तिनीमाथि आइपरिरहेको थियो त्यो परमेश्वरबाट दण्ड थियो। तपाईँलाई 2 सामुएल 13 अध्यायको घटनालाई याद गर्नुभएकै होला। त्यहाँ हामीले देख्यौं अम्मोनले तमारसँग अनैतिक घृणित कुकर्म गरे। त्यस्तो किसिमको घृणित कलंकित काम आफ्नो परिवारबाट घट्ने कामद्वारा दाउद अपमानित भए। यो बेजेतको कुरा थियो। यो कलंक यरूसलेममा स्थान लिएको थियो। उही समयमा तपाईँलाई यादै होला उरिया र बेतसेवाको सम्बन्धमा दाउदको पापको, जुन यरूसलेममा स्थान लिएको थियो, जबकि त्यस बेला दाउद यरूसलेमबाट बाहिर रणभूमिमा युद्धभूमिमा हुनुपर्ने थियो। तर यरूसलेममा रहे अनि त्यहाँ त्यस बेला त्यस्तो घृणित कुराले स्थान लिएको थियो वा घटे थियो। दाउद यस समयमा यरूसलेम छोड़िरहेका छन् किनभने तिनी जान्दछन् कि परमेश्वरले उसलाई इन्साफ गरिरहनु भएको छ र आफूले बनाएको प्रिय शहरलाई युद्धको दृश्य बनेको हेर्न तिनी चाहदैनन्। 30 पदमा भनिएको छ, जैतुन डाँडाको उकालोमा जाँदा दाउद रोए, तिनले शिर ढाकेका थिए र नाङ्गो खुट्टाले हिँडेर गए, तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँडे। दाउदले यरूसलेमलाई औधी प्रेम गर्थे, तिनी चाहँदैनथे यो शहर युद्धको स्थान भएको। तैपनि यदि हामी इतिहासमा हेर्छौं भने थाहा पाउँछौ कि यसको पापको कारण यो शहर अन्य शहरहरूभन्दा धेरै पल्ट विध्वंस हुनु परेको थियो। उही समयमा दाउद यरुसलेमबाट भागिरहेका थिए किनभने तिनी अब्सलमसँग मामलाको दबाउ गर्न तयारी थिएनन्। हामी अर्को अध्यायमा देख्छौ कि दाउदको हृदयमा आफ्नो छोराको ज्यान बचाउन इरादा थियो। तिनी चाहँदैनन् कि कुनै विनाश उसमाथि आएको। म सोच्दछु कि दाउदले अब्सलमलाई यो पृथ्वीमा सबभन्दा धेरै माया गर्थे। निश्चय नै दाउद यरुसलेम छोड्ने काम दाउदको जीवनलाई अति नै खतरनाक अवस्थामा हाल्छ, तर त्यो उसको निम्ति कुनै नौलो कुरा होइन। तिनी धेरैपल्ट जीवनमा महान खतरामा परेका थिए। मित्र, दाउदसँग आफ्नो जीवनको बारेमा भन्दा परमेश्वरसँग र आफ्नो छोरासँगको सम्बन्धको बारेमा धेरै वास्ता, ख्याल र चिन्ता छ। यस पृष्ठभूमिसँग त्यो घटिरहेको विद्रोहको हेरौं। 19 र 20 पदमा भनिएको छ, तब राजाले गिती इत्ताईलाई भने, तिमी किन हामीसँग आउँदैछौ? फर्क गएर राजा अब्सलमसँग बस्, किनभने तिमी एक विदेशी हौ र तिमी आफ्नो देशबाट निकालिएका पनि हौ। तिमी त हिजो अस्ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनु? म कहाँ जानेछु? म आफै जान्दिन। घर जाऊ र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्वास तिमीसित रहन्। इत्तै पलिस्तियाको गातका मानिस थिए। सम्भव तिनी आफ्नो राष्ट्र प्रमुख सेनापति थिए, किनभने पछिबाट दाउदले उसलाई युआब र अभिशापसँग संयुक्त सेनापति बनाउँछन्। तिनमा दाउदप्रति यति धेरै राजभक्त भावना छ, तिनी र तिनका सम्पूर्ण परिवार उससँगै प्रवासमा जान जिद्दी गर्छन्। 21-23 पदमा भनिएको छ, तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, जीवित परमप्रभुको नाउँमा र मेरो राजाको नाउँमा शपथ खाएर म भन्दछु कि तपाई मेरो प्रभु र राजा जहाँ हुनुहुन्छ त्यही यो तपाईँको दास पनि हुनेछ। म बाँचु वा मरु। दाउदले इत्तैलाई भने, हुन्छ, अघि हिँड। यसरी गीती इत्तै आफ्नो जम्मै दल र तिनीसँग भएका सबै लावलस्कर साथ हिँडे। यसरी तिनीहरू सबैजना निस्केर जाँदा सारा देशका मानिसहरू धुमधाम रुन लागे, राजा किद्रोन खोल्सा पार गर्न लागे र सबै मानिसहरू मरूभूमितिर बढ्न लागे। दाउदसँग धेरै राजभक्त, स्वामी भक्त पछि लाग्ने व्यक्तिहरू थिए। त्यहाँ धेरै मानिसहरू थिए जो उसको निम्ति आफ्ना प्राण दिन पनि तयारी थिए। अगाडि हामी देख्छौ सन्दुक यरुसलेममा फर्काइन्दछ। 24 र 25 भनिएको छ, सादोक पनि सबै लेबीहरूका साथमा त्यहाँ थिए। तिनीहरूले परमेश्वरको करारको सन्दुक बोकेर लगिरहेका थिए। त्यो चाहिँ तिनीहरूले अडाएर राखे र सबै मानिसहरू शहरबाट निस्केर नाउचेल अभियाथारले बलिदानहरू चढाउन लागे। तब राजाले सादुकलाई भने, परमेश्वरको सन्दुक शहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रहे भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र म सन्दुकलाई र उहाँको वासस्थानलाई फेरि देख्न पाउनेछु। दाउदले परमेश्वरको करार सन्दुक यरुसलेममै पठाए जहाँको त्यो वास्तवमा थियो। तिनले थाहा पाए कि जुन घटना तिनलाई भइरहेको थियो त्यो परमेश्वरबाट दण्ड थियो। जब तिनले शहर छोडे तिनी रुँदै रुँदै गए। 31 पदमा भनिएको छ, षड्यन्त्रकारीहरूमध्ये अहितोपेल अब्सलमसँग छन् भनी दाउदलाई सुनाइयो। तब दाउदले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, अहितोपेलका सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्। अहितोपेल दाउदको अति नै माननीय सल्लाहकार थिए। जब तिनी अब्सलमको पक्षमा गए, दाउदले प्रार्थना गरे कि अब्सलमलाई दिने तिनको व्यर्थ सल्लाह व्यर्थको व्यर्थको होस्, र परमेश्वरले यो प्रार्थना सुने। यो कुराको ध्यान दियो कि दाउदले अब्सलममाथि दण्ड आओस् भनी प्रार्थना गरेन। हुसैलाई शहरमा वापस पठाइन्दछ। 32 र 33 पदमा भनिएको छ, जब दाउद डाँडाको टाकुरामा आइपुगे जहाँ परमेश्वरलाई साष्टाङ्ग दण्डवत गरिन्थ्यो, तब अर्की हुसै आफ्ना लुगा च्यातिकन आफ्नो शिरमा धुलो हालेर दाउदलाई भेट गर्न आएका थिए। दाउदले तिनलाई भने, तिमी मसँग आयो भने मलाई भार मात्र हुनेछ। सम्भव तिनी वृद्ध थिए र उसको कति पनि आवश्यक थिएन। अनि 34-37 पदमा भनिएको छ, तर यदि तिमी शहरमा फर्की गएर अब्सलमलाई म हजुरको दास हुनेछु, अहिलेसम्म त म हजुरको पिताको दास थिएँ तर अब म हजुरको दास हुनेछु भनी भन्यो भने, अहितोपेलको सल्लाह खत्तम गर्नमा तिमीले मलाई सहायता गर्न सक्नेछौ। तिमीलाई थाहै छ कि सादोक र अभियाथार पुजारीहरू तिमीसँग हुनेछन्। राजाको महलमा जे जे कुरा तिमी सुन्नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ। तिनीहरूसँग सादोकको छोरा अहिमाम र अभियाथारका छोरा जोनाथन छ। तिमी जे सुन्छौ तिनीहरूद्वारा मलाई बताई पठाउने गर। यसैले अब्सलम यरुसलेममा पस्दा पस्दा दाउदका मित्र हुसै शहरमा आए। जब दाउदले अब्सलमप्रति अहितोपेलको कर्तव्यच्युतिको सुने, उसले यो नयाँ खतरनाक शत्रुको सल्लाहलाई विफल गर्न अब्सलम कहाँ जानलाई भने। हुसै दाउदको मित्र थियो र उसको निम्ति जासुस बन्ने काममा आफैलाई जोखिममा हाल्नेछन् तिनले। यसपछि अध्याय 26 तिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ मपिबोसेतको नोकर सिबाले दाउदलाई धोका दिन्छन्। दोस्रो समुएल 16 अध्याय 1 र 2 पदमा भनिएको छ, दाउद डाँडाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपिबोसेतको नोकर सिबासँग तिनको भेट भयो। त्यसले आफूलाई 200 रोटी, 100 झोपा किसमिस, नेभाराका 100 डल्लो र एक मसक दाख मध्य जिम लगाम कसेका एक होल गधामा बोकाएर ल्याएको थियो। राजाले सिबालाई भने, तिमीले यी सबै किन ल्यायो? सिबाले जवाब दियो, यी गधा चाहिँ राजाका परिवारको सवारीको निम्ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानको निम्ति र दाख मध्य चाहिँ मरूभूमिमा थाक्नेहरूको निम्ति हो। तपाईलाई यादै होला कि मपिबोसेत जोनाथनको लंगडो छोरा थिए। जोनाथनको निम्ति दाउदको महान प्रेमको कारण उसले मपिबोसेतलाई वास्ता र ख्याल गरेथे। मपिबोसेतको नोकर सिबाले सोचे कि दाउदको परिवारको आन्तरिक लड़ाईले सौलको परिवारलाई सिंहासनको पुनर्प्राप्त गर्न मौका दिनेछ, अनि मपिबोसेत सिंहासनको निम्ति सिधै उत्तराधिकारी थिए। अगाडि हामी देख्छौ कि आफ्नो बनावटी काल्पनिक कथा भनेर सिबाले मपिबोसेतको भू सम्पत्ति अर्थात जग्गा जमीन र धनबाट केही कुरा प्राप्त गर्न आशा गरे। वास्तविक तथ्यहरूको राम्ररी जाँच नगरी हत्तपत्त सिबालाई मपिबोसेतको जमीनहरू प्रदान गरिदिए, किनकि दाउद हतारमा थिए। अगाडि हामी देख्छौ सिमीले दाउदलाई श्राप दिन्छन्। 5-8 पदमा भनिएको छ, जब दाउद राजा बहुरीमा आइपुगे तब त्यहाँ सौलका घरानाको एकजना मानिस गेराको छोरो सिमी निस्केर दाउदलाई श्राप्दै आयो। त्यसले दाउद र तिनका सबै अधिकारीहरूलाई जथाभावी ढुङ्गाले हान्न लाग्यो। दाउदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अंगरक्षकहरू थिए। सिमीले यसो भनेर दाउदलाई श्राप दियो, जा जा ए बदमास, ए हत्यारा, सौलको घरानामा रगत बगाएर उसको स्थानमा राज्य गर्न खोज्ने तमाथि आज परमप्रभुले बदला लिनुभएको चाहिँ हो, र त्यो राज्य अब परमप्रभुले तेरो छोरो अब्सालोमलाई दिनुभयो। त आज बर्बाद भइस, किनभने त हत्यारा होस्। जुन कुरा सिमीले भने त्यसमा केही सत्यता थियो। दाउद रक्तपात गर्ने व्यक्ति थिए र उसमाथि दण्ड आइरहेको थियो। यसको बारेमा त्यहाँ कुनै सन्देह छैन। 9 पदमा भनिएको छ, तब सर्वियाका छोरा अभिषैले राजालाई भने, हजुर, यो मरेको कुकुरले किन हजुरलाई सराप्ने? म पारी गरेर त्यसको टाउको उडाइदिनेछु। दाउदको एकजना प्रमुख सेनापति अभिषैले पूर्ण रूपमा सधैँको निम्ति तिनलाई चुप्प गराउन चाहे, तर दाउदको प्रतिक्रियालाई सुन्नुहोस्। 10-11 पदमा भनिएको छ, तर राजाले भने, ए सरुयाका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाउदलाई त्यसको सरापोस भनी भन्नुभएको छ भने कसले त्यसलाई रोक्न सक्छ? दाउदले अभिषय र आफ्ना सबै अधिकारीहरूलाई भने, यदि मेरो छोरा मेरो आफ्नै छोराले मलाई मार्न खोज्छ भने यस बेन्यामिनी त के कुरा गर्नु, त्यसलाई छोडिदेऊ, त्यसले सरापोस्, किनभने परमप्रभुले नै त्यसलाई त्यसो गर्नु भनी भन्नुभएको होला। दाउद भनिरहेका थिए, यो मानिसले मलाई श्राप दिने काममा कति पनि आपत्ति मान्दिन, वास्ता गर्दिन, म तिनीप्रति बदला लिन चाहन्न। जुन कुरा मलाई भइरहेको छ त्यो परमेश्वरबाट दण्ड हो। मलाई कुन कुराले आपत्ति खेलाइरहेको छ भने मेरो आफ्नो प्रिय छोरा अब्सालोमले मेरो विरूद्ध विद्रोहको अगुवाई गरिरहेका छन्। अनि 15-17 पदमा भनिएको छ, यसै बीचमा अब्सालोम र तिनीसँग भएका सबै इसरायलीहरू यरुशलेममा पुगे, अनि अहितोपेल पनि तिनीसँग थिए। तब दाउदका मित्र अर्की हुसैले अब्सालोमलाई भेटे र तिनलाई भने, राजा दीर्घायु हुन्, राजा दीर्घायु हुन्। तर अब्सालोमले जवाब दिए, तिम्रा मित्रलाई देखाएको प्रेम यही हो, तिमी उहाँसँग किन गएनौ? अमित्र, यहाँ हामी देख्छौ अब्सालोम छक्कै परे आफ्नो पिताको विश्वासयोग्य मानिस प्रवासमा उहाँसँग नगएर। 18-19 पदमा भनिएको छ, हुसैले अब्सालोमलाई जवाब दिए, परमेश्वरले चुन्नुभएका मानिस जनता र इसरायलका सारा मानिसहरूले चुनेका व्यक्तिसँग लाग्ने विचार मैले गरेको छु, अनि म तिनीसँगै बस्नेछु। फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नु पर्दैन र? जस्तो मैले तपाईँका पिताको सेवा गरे त्यस्तै म तपाईँको सेवा गर्नेछु। उसै भनिरहेका छन्, जुन मानिसलाई परमेश्वर चुन्नुहुनेछ त्यो उसको मानिस हुनेछ, यद्यपि तिनले गोप्य रूपमा दाउदको निम्ति यहाँ जासुस गरिरहेका छन्। 20-22 पद, अब्सालोमले अहितोपेललाई भने, हामीलाई तपाईँको सल्लाह दिनुहोस्, हामीले कसरी काम गर्नुपर्ने हो? अहितोपेलले जवाब दिए, तपाईँका पिताले महलको जिम्मेवारीमा छोडी गएका तपाईँका पिताका उपपत्नीहरूसित सहभास गर्नुहोस्, तब तपाईँले आफ्ना पिताको नाक काटिदिएको काम सबै इसरायलले सुन्नेछन् र तपाईँको पछि लाग्नेहरूको हात अझै बलियो हुनेछन्। यसैले तिनीहरूले कौशीमा अब्सालोमको निम्ति एउटा पाल टाँगिदिए र सबै इसरायलले देख्ने गरी तिनी आफ्ना बाबुका उपपत्नीहरूसित सुते। अहितोपेलले अब्सालोमलाई घृणित काम गर्न सल्लाह दिन्छन्, तर यससँग इसरायलको निम्ति महान अर्थ दिए। अफसलमको क्रिया अशुद्ध र अभद्र घोषणा थियो कि दाउदका अधिकारहरू समाप्त भयो र उसका सबै कुराहरू अहिले उसको छोराहरूको भयो। त्यस पदमा भनिएको छ, ती दिनहरूमा अहितोपोलको सल्लाह चाहिँ परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै नै मानिन्थ्यो। दाउद र अफसलोमले अहितोपोलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे। अहितोपोलको कुरा कुनै प्रश्न बेगर पालन गरिन्थे, मानव यो ईश्वरको वाणी वा आज्ञा थियो। त्यस्तो सम्झेर जुन कुरा परमेश्वरको दाउदसँग भन्नुभएको थियो त्यो कुरा अफसलोमले पूरा गर्यो। दोस्रो समुएल 12:11-12 पदमा उसको घृणित पाप पश्चात दाउदलाई भन्नुभएको थियो, म तेरो आफ्नै घरानाभित्रबाट दुःख ल्याउनेछु, म तेरो पत्नीहरूलाई लिएर तेरै आँखाको सामने अर्को मानिसलाई दिनेछु र त्यो दिउँसै त्यससित सुत्नेछ, तैले जे गरिस त्यो गुप्तमा गरिस, तर सारा इसरायलले देख्ने गरी तिनले उज्यालोमा नै त्यो गर्नेछ। अहिले हामी थाहा पाउँछौ कि दाउद यरूसलेमबाट भागेर पृथ्वीका ओडा र गुफामा शरण लिन आउँछन्। तिनी के गर्न गइरहेका छन्? अफसलोम दाउदको सेनाहरूसँग विजय जित्न कोशिश गरिरहेका छन्। तर दाउद वृद्ध अनुभवी योद्धा हुन् र कसरी लड़ाई गर्नुपर्ने तिनलाई राम्रो अनुभव र जानकारी छ। अफसलोम अति नै खतरनाक काम गरिरहेका छन् आफ्ना पिताको विरूद्धमा जाने कामद्वारा। दयनीय कुरा यो छ कि दाउद उसलाई प्रेम गर्छन् र उसलाई बचाउन चाहन्छन्। यी दिनहरू दाउदको निम्ति कठिनका दिनहरू थिए। मलाई निश्चय छ कि अहिलेसम्म तपाईँको हृदय उस कहाँ सहानुभूतिमा जान्छ, तर दाउद सारो सारो गरी रुदैनन्। तिनी भावमा भन्छन् परमेश्वरले जे गर्नुहुन्छ त्यो उहाँ सही गर्नुहुन्छ, त्यसकारण म माथि आएको यी बोझहरू धन्यवादी हृदयसँग म सहनेछु। मित्र, दाउद महान व्यक्ति थिए। उसले निश्चय नै भयानक पाप गरे, तर उसले आफ्नो पापको माने अनि परमेश्वरले तिनलाई त्याग्नु भएन। मित्र, परमेश्वरलाई धन्यवाद होस् कि उहाँले हाम्रा पाप अधर्म अनुसार व्यवहार गर्नुहुन्न।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।